تفسير وما تلك بيمينك يا موسى. اللہ رب العزت پوچھتے ہیں، اور اے موسیٰ، موسیٰ علیہ السلام، یہ تیرے ہاتھ میں کیا ہے؟ تلکا، تلکا کا اپوزٹ کیا ہے؟ ذالکا. تو یہاں پہ تلکا آیا ہے، تو اس کا مطلب کوئی مؤنث چیز کی بات ہو رہی ہے، بے یمینی کا. اور بے یمینی کا جو لفظ آیا ہے، تو اس سے مراد کیا ہے؟ تیرے دائیں ہاتھ میں. گویا کہ موسیٰ علیہ السلام اپنے دائیں ہاتھ میں کچھ پکڑے ہوئے ہیں، اور اللہ تعالیٰ ان سے پوچھ رہے ہیں کہ اے موسیٰ، موسیٰ علیہ السلام، یہ تیرے دائیں ہاتھ میں جو ہے وہ کیا ہے؟ اب یہاں پر آپ یہ بات یاد رکھیں کہ یہ سوال جو پوچھا تھا، یہ ایسا نہیں تھا کہ اللہ تعالیٰ کو پتا نہیں تھا اس لیے سوال پوچھا. یہ سوال طلب علم کے لیے نہیں تھا، کیونکہ اللہ تعالیٰ کو تو خود جو ہے پتا تھا کہ موسیٰ علیہ السلام کے ہاتھ میں جو ہے وہ کیا ہے. تو پھر اس کی کیا وجہ تھی، یہ سوال اللہ تعالیٰ نے کیوں پوچھا؟ تو اس کی دو وجوہات تھیں. پہلی اس کی وجہ یہ تھی کہ یہ اللہ تعالیٰ کا موسیٰ علیہ السلام سے بڑا پیار کا انداز تھا، ہے نا؟ تو پیار اور محبت کا یہ انداز جو تھا وہ کیوں تھا؟ دراصل جیسے بعض اوقات کسی کو متوجہ کرنے کے لیے کسی سے پوچھا جائے کہ یہ تیرے ہاتھ میں کیا ہے، یہ تیرے پاس کیا ہے، جیسے کسی سے سوال کیا جائے، اس کو اپنے قرب کا احساس دلایا جائے. تو ایک تو یہ بات تھی، اور دوسری بات اس کی یہ تھی کہ اللہ رب العزت یہ چاہتے تھے کہ موسیٰ علیہ السلام کے ہاتھ میں جو کچھ بھی ہے وہ اس کو اچھی طرح دیکھ لیں، کیونکہ وہ یہ تبدیل ہونے والا ہے، اس کی حیثیت بدلنے والی ہے. تو اس سے پہلے کہ اس کی حیثیت بدل جائے، اس سے پہلے کہ اس کی حالت بدل جائے، تو موسیٰ علیہ السلام جو ہیں اس کو خوب غور اس پہ کر لیں، کیونکہ ایک معجزہ ظاہر ہونے والا تھا نا. تو دو باتیں یہاں پہ سمجھ میں آتی ہیں. پہلی چیز کیا ہے کہ اللہ تعالیٰ کی خاص مہربانی، اللہ تعالیٰ کے لطف و کرم کا جو تھا یہاں پہ آغاز ہے کہ وما تلک بیمینک یا موسیٰ. تو اور دوسری اس میں حکمت کیا تھی کہ یہ عصا جو کہ ایک سانپ اور اجدہا بننے والی تھی، تو اللہ تعالیٰ موسیٰ علیہ السلام کو متوجہ کر رہے ہیں کہ ذرا غور تو کر لیں آپ کہ آپ کے ہاتھ میں ہے کیا. قال ہی عصایا اتوکل علیہا وہش بها علی غنمی ولی فیہا مآرب. اب آپ دیکھیں کہ موسیٰ علیہ السلام ایک سوال کا کتنا لمبا چوڑا جواب دیتے ہیں. اتنا ہی کافی ہے قال ہی عصایا، کہ موسیٰ علیہ السلام نے جواب دیا کہ یہ ہے میری لاٹھی، یہ میری لاٹھی ہے. اب پتہ چل گیا کہ لاٹھی ہے، لیکن آپ دیکھیں کہ بات کو طول دیتے ہیں. تو موسیٰ علیہ السلام بات کو جو ہے وہ کیوں طول دیتے ہیں؟ اس کی وجہ یہ ہے کہ جب انہیں یہ احساس ہوا کہ اللہ تعالیٰ نے انہیں توجہ دی ہے، اللہ تعالیٰ ان کو خاص لطف و کرم سے، خاص اپنی مہربانی سے نواز رہے ہیں، اتنی ان کی دل نوازی کی جا رہی ہے، تو اس وقت جو ہے ان کا بھی پھر یہ دل چاہا کہ وہ جو ہیں وہ بولیں اور لمبا بولیں. تو اس میں اصل بات یہ ہے کہ تفصیلی جواب دینے کا مقصد عشق اور محبت کی جامعیت کا کمال ہے. اور عشق و محبت کا کیا انداز ہوتا ہے؟ کہ جب محبوب مہربان ہوتا ہے، مہربان ہو کر متوجہ ہوتا ہے، تو پھر جو ہے وہ عاشق بھی، دوسرا جو بندہ ہوتا ہے، وہ کیا کرتا ہے؟ بہت بے تکلف ہوتا ہے، وہ چاہتا ہے لمبی بات کرے، اچھے سے بات کرے. تو اس لیے جو ہے موسیٰ علیہ السلام نے جو ہے وہ صرف اتنے پہ کافی نہیں تھے، وہ ان کو اطمینان نہیں ہوا کہ یا اسوایا، بلکہ کیا کہا؟ اتوقع علیہا، کہ میں اس پر ٹیک لگاتا ہوں، میں اس کا سہارا لیتا ہوں. تو ٹیک لانے کا، لگانے کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ موسیٰ علیہ السلام جو ہیں وہ اس لاٹھی پر جو ہے وہ ضرورت جب ان کو پڑتی تھی تو اس کو ٹیک بھی اس پر لگاتے تھے، ہے نا؟ اور لاٹھی جو ہے جیسے ٹیک لگا کر چلنا یا سہارا لے لینا. دوسری بات کیا تھی؟ وَأَحُشُّ بِهَا عَلَى غَنَمِي، کہ اس سے اپنی بکریوں کے لیے پتے بھی جھاڑتا ہوں. तो हर्ष दरख्त से पत्ते झाड़ना, और गोया के इसका ये मतलब है कि मूसा अलैहिस्सलाम भी के पास बकरियों का रेवड़ था, और वो जो थे वो एक चरवाहे थे, वो बकरियां जो थे वो चराते थे, तो रेवड़ की चरवाही और हिफाजत के लिए वो इस लाठी से जो थे वो काम लेते थे। और आप ये बात भी याद रखें कि जितने भी पैगंबर गुजरे हैं तो ज्यादातर जो है उन्होंने ये काम किया है, और बकरियों को चराना, बकरियों के रेवड़ को चराना इतना आसान नहीं होता। कभी वो कभी इधर को निकल जाती हैं, कभी इधर को निकल जाती हैं, उनके पीछे जाना, लाठी ले लेके चलना और उनको हांकना और फिर भागना, और वो कभी चढ़ाई पर कभी इधर को, और भूखा प्यासा इंसान होता है, तो इसी तरह इंसानों के रेवड़ को भी फिर पैगंबर हांकता है ना, है ना, और इंसान भी सुनते नहीं है, मुतवज्जो नहीं होते और हदायत की तरफ आते नहीं है, तंग करते हैं जानवरों का सा, सुम बुकमन उम्यून फहुम ला यरजिऊन। तो पैगंबरों को नबूवत मिलने से पहले उनकी ट्रेनिंग जो है वो ऐसे हुई, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी क्या काम करते थे, बकरियों को चराया करते थे। तो उन्होंने अपनी दूसरी वजह ये बताई, वा हुशु बिहा अला गनमी, कैसे अपनी बकरियों के लिए पत्ते झाड़ता हूं। और तीसरी बात क्या कही, वलिया फीहा मआरिब उखरा, और भी बहुत से काम हैं, वलिया फीहा और इसमें मेरे लिए हैं मआरिब शदीद हाजत, शदीद जरूरत, और उखरा दूसरे, तो गोया के मैं और भी से बहुत से काम लेता हूं। अब यहाँ पे ये जुमला बोला जिसका मतलब ये था कि मजीद मैं आप तफसील नहीं कह रहा, बस इतना ही काफी है, और भी बहुत से काम है, गोया के वो बहुत से काम जो थे वो अपनी उस लाठी से जो थे वो लेते थे। अब उन्होंने जब ये बात कह दी तो अल्लाह रब्बुल इज्जत ने फरमाया, क़ाल अल्क़िहा या मूसा, ए मूसा अलैहिस्सलाम फेंक दे इसको, अल्क़िहा है ना, तो आपको पता ही है कि इसके मानी क्या होते हैं कि मुलाकात भी इसी से है ना, कि दो लोग जब आपस में मिलते हैं बात को फेंकते हैं, बात कर रहे होते हैं तो मुलाकात होता है ना, तो लको लकिया मिलना, तो आप फेंक दीजिए इसको, पहले बता दिया कि गौर कर ले तेरे हाथ में क्या है, अब कहा कि इसको फेंक दे। फलकाहा फाइजा हया हय्यतुन तसआ, फिर उन्होंने इसको फेंक दिया, किसने, मूसा अलैहिस्सलाम ने किसको फेंका, लाठी को फेंका, हा हा की जमीर आई है, हूं नहीं आया, इसलिए कि ये मुअन्नस है। फाइजा बस फौरन ही, अचानक नागे, हाँ यू ही फेंका तो वो क्या थी, ही हय्यतुन तसआ, तो गोया के यकयक वो एक सांप थी जो कि दौड़ रहा था। और आप ये बात जो है वो याद रखें कि हय्यतुन जो है ये इस्म जिन्स है, हर किस्म के सांप के लिए इसको इस्तेमाल किया जाता है, ऐसा सांप जो कुंडली मारने वाला हो और ऐसा सांप जो कि बहुत ही मुड़ा थोड़ा सा है, कुंडली मारकर बैठा हुआ है ना, तो अल्लाह ताला कहते हैं गोया के एक सांप था जो कि भाग रहा था। और कुरान मजीद में इसी लाठी के लिए जो सांप बन गई, सोबान लफ्ज भी आया है, सा ऐन बा अलिफ नून, और वो अजदहे को कहते हैं, बहुत बड़े सांप को कहते हैं। और फिर इसके लिए जान का लफ्ज भी आया है, सफेद पतला लंबा सा सांप, ये लफ्ज भी इस्तेमाल हुआ है। तो यहां पे क्या कहा कि बस एक पतला सा सांप था, बल्कि एक इस्म जिन्स था, और आपको पता है इस्म जिन्स जो है ये वाहिद और जमा मुजक्कर मोनस हर एक के लिए इस्तेमाल किया जाता है, तो भागने लगा, तसा फौरन दौड़ने लगा। काला खुजहा, कहा कि इसको पकड़ ले ले, वला तखफ और डर नहीं, सनईदुहा सीरत अहल उला, हम इसको लुटा देंगे इसकी पहली चाल ढाल पर। अब उस लाठी की सीरत क्या थी, वो सांप की सीरत क्या थी, वो तो लाठी था, तो दोबारा जो है यही सांप जो है ये लाठी बन जाएगी। तो अब यहां पर जो है अल्लाह रब्बुल इज्जत का मूसा अलैहि सलाम को जो है वो तसल्ली देना, और उसके साथ ही उनको इस बात पर जो है वो यकीन दिलाना कि आप इसको पकड़ लीजिए और डरिए नहीं। तो ऐसा अल्लाह ताला ने क्यों कहा, क्योंकि लाठी जब सांप बन गई तो मूसा अलैहिस्सलाम उसको देखकर डरने लगे, और सांप को देखकर डरना ये एक फितरी सी बात थी, तो मूसा अलैहिस्सलाम इस मंजर को देखकर जो है वो जब डरे कि ये लाठी जो थी, ये जो सांप बन गई है, तो अब ज़ाहिर फितरी सी बात है कि इंसान डरता है कि मुझे कहीं नुकसान ना पहुंचा दे, तो अल्लाह ताला ने कहा आप डरिए नहीं, बस ले लें इसको हाथ में पकड़े। आप सोचें सांप को आप हाथ में पकड़ लें और डरिए नहीं, और अल्लाह ताला साथ ही उनको इत्मीनान दिला रहे हैं कि बेझिझक इसको पकड़ो। जिस तरह इसको जमीन पर डालते ही ये लाठी सांप बन गई है, पकड़ते दोबारा ये लाठी बन जाएगी। सनईदुहा सीरत हल उला, हम इसको इसकी पहली जो इसका अंदाज था उस पर इसको दोबारा जो है वो लौटा देंगे। वदमुम यदक इला जनाही का तखरुज बैदा मिन गैर सू इन आयतन उखरा। और दूसरी बात क्या कही कि अल्लाह रब्बुल इज्जत ने कहा और मिला ले अपने हाथ को, किससे मिला ले अपने हाथ को, इला जना ही का, अपने हाथ को मिला ले अपने कंधे के साथ, यानी गोया के जरा अपना हाथ अपनी बगल में दबा। अब हाथ एंड तक है ना वो जना, तो उसको आप यहां तक लेके जाएं। तखरुज बेदा, वो निकलेगा सफेद, मिन गैर सुइन, बगैर किसी जो है वो तकलीफ के, बगैर किसी भी खराबी के हाथ आपका जो है वो बिल्कुल सफेद चमकता हुआ निकलेगा। और ये क्या है, आयतन उखरा, ये दूसरी निशानी है। जनाह दरअसल जानवर के बाजू को भी कहते हैं, और इस जगह अपने बाजू के यानी बगल में हाथ लगाने का हुक्म है। और क्यों है, इसलिए कि आम तौर पे जब जनाह बोला जाता है तो यहां से पूरा कंधे तक का हिस्सा जो है वो इस्तेमाल किया जाता है। तो अब मूसा अलैहिस्सलाम को अल्लाह ताला की तरफ से ये दूसरी हदायत है, और साथ ही ये भी कि आयतन उखरा, ये दूसरी है। अच्छा, अब आप देखें कि इस पर हम लोग हैरान होते हैं कि लाठी जो थी वो सांप कैसे बन गई, और सांप जो है फिर वो लाठी कैसे बन गया। तो इसमें तो हैरत की कोई बात नहीं, अल्लाह ताला के मौजज़े तो दुनिया में बिखरे पड़े हैं। आप देखें तो मट्टी है, मट्टी है ना, मट्टी में से लकड़ी पैदा हो जाती है, कैसे दरख्त निकलते हैं ना, मट्टी में से निकलते हैं ना, मट्टी में से दरख्त निकलते हैं। अब लकड़ी में फल और फूल पैदा हो जाते हैं, सब्जियां पैदा हो जाती हैं, फ्रूट पैदा हो जाता है, तो हम रूटीन लाइफ में उसको देखते हैं, इसलिए हम उसका एहसास नहीं करते। तो ये सब अल्लाह की कुदरत की निशानियां हैं। तो बिल्कुल जैसे जो है वो मट्टी में से लकड़ी का पैदा होना मुमकिन है ना, और फिर लकड़ी में से फल और फूल का निकलना अगर मुमकिन है, तो फिर एक लकड़ी जो है उसका सांप बन जाना क्यों नहीं मुमकिन। तो अल्लाह ताला जो चाहे जो है वो कर सकते हैं। अब यहां पर जो है अल्लाह ताला का ये फरमाना कि तेरा जो बाजू है, तेरा जो हाथ है, वो चमकता हुआ निकलेगा बगैर किसी तकलीफ के, बगैर किसी रुकावट के, और बगैर किसी भी ऐब के। इसका मतलब क्या है, असल में जो है वो इसका ये मतलब नहीं कि मूसा अलैहिस्सलाम को जब हाथ उनका चमकने लगेगा तो उससे उनको कुछ तकलीफ होनी थी या कोई बीमारी मुराद थी, बल्कि क्या है, कहते हैं कि ये उस वक्त तक चमकता रहता था जब तक आप दोबारा उसे अपनी बगल में नहीं ले जाते थे। जब एक दफा बगल में ले जाते तो चमकने लगता, बिल्कुल चमकता हुआ निकलता, जब दोबारा ले जाते तो अपनी पहली हालत पर वापस आ जाता। और अगर आप इसको इसका मतलब करें इसका तौरात का, तो उसमें वो लोग कहते हैं कि उनको एक बीमारी लग गई थी बर्फ की हाथ, इसलिए वो चमकता था। तो वो गलत बात करते हैं, इसलिए अल्लाह ताला ने यहाँ पे मिन गैरे सू के हाथ चमक रहा है बगैर बीमारी के, कोई तकलीफ नहीं है, कोई बीमारी नहीं है। और यह है आयतन उखरा, ये दूसरी निशानी है। लिनुरिया का मिन आयत आयतिन अल कुबरा, फिर फरमाया इसलिए कि हम तुझे अपनी बड़ी निशानियां दिखाने वाले हैं। तो गोया के अल्लाह ताला की जो निशानियां हैं और मूसा अलैहिस्सलाम को जो अता की गई, कोई एक निशानी नहीं थी, ये दो ही निशानियां नहीं थी, बल्कि अल्लाह ताला कह रहे हैं कि इन दो निशानियों के अंदर हमारे बहुत से दूसरे मौजदे हैं, हम तुझे बहुत सी निशानियां दिखाने वाले हैं। तो दो के अंदर भी और इसके अलावा भी। और असल बात यह है कि मूसा अलैहिस्सलाम जो हैं अल्लाह ताला ने उनको बहुत सी निशानियां दिखाई। और आप देखें कि कुरान में असा के बारे में, अगर यही बहुत बड़ी निशानी है ये दो निशानियां हाथ और असा, तो कैसे कि वही असा जो था जब आपने इसको समंदर में मारा तो फिर क्या हुआ था, रास्ता बन गया है ना। फिर यही असा जब आपने एक जो है वो पहाड़ पर मारा तो इकट्ठे 12 चश्मे उनसे निकल गए है ना। फन फजरत मिन हुस्नत अशरत आईना, گویا کہ ایک نشانی نہیں، ایک کے اندر بہت سی نشانیاں، ان دو کے اندر بہت سی نشانیاں تھیں. اور آپ یہ بھی کہہ سکتی ہیں کہ اللہ تعالیٰ نے یہ جو آیت ہے اللہ نے نوری یا کمن آیات الکبریٰ، یہ دراصل موسیٰ علیہ السلام کے لیے مستقبل کی فتوحات جو ہے اس کی بشارت ہے کہ آئندہ جو مستقبل ہے آپ کا یہ بہت روشن ہے، بڑے اچھے دن آنے والے ہیں. بظاہر یہ کہنے کو دو معجزے ہیں، لیکن دو ہی نہیں، ان کے اندر بھی اللہ تعالیٰ کا کہنا یہ ہے کہ ہمارے بہت سے بڑے بڑے معجزے جو ہیں وہ چھپے ہوئے ہیں. تو جوں جوں آپ کا امتحان ہوتا چلا جائے گا، میرے بہت سے معجزات تجھے نظر آتے چلے جائیں گے. اب یہ نشانیاں دے کر اللہ تعالیٰ نے ان کو یہ نشانیاں کیوں دی، اور نشانیاں دے کر اللہ تعالیٰ چاہتے کیا تھے؟ اذهب الى فرعون انه طغى، کہا کہ اذهب جا، کہاں جا؟ الى فرعون، فرعون کی طرف. کیوں جا فرعون کی طرف؟ کون تھا فرعون؟ فرعون کون تھا؟ آپ کو پتہ ہی ہے کہ سورت آراف میں بھی آپ پڑھ چکی ہیں کہ وہ اپنے آپ کو رب اعلیٰ کہتا تھا اور مصریوں کا سب سے بڑا دیوتا، سورج کا مظہر سمجھا جاتا تھا. اس کے بہت سے اسٹیچو، بہت سے بت مصر میں پوجے جاتے تھے. اور اللہ کے بندوں کے ساتھ اس کا کیا معاملہ تھا کہ اس نے پوری اپنی مصر کی حکومت میں، پورے ملک میں یہ حکم جاری کیا ہوا تھا کہ جتنے بھی لڑکے پیدا ہوں بنی اسرائیل کے ہاں، ان کو تو قتل کر دیا جائے یا ان کو دریا میں پھینک دیا جائے، صرف لڑکیاں رکھی جائیں غلامی کے لیے، لونڈیاں بنا کر خدمت کے لیے. اور یہ تھا اس کا انسانوں کے ساتھ معاملہ. اور اس کے علاوہ کیا تھا کہ وہ کہتا تھا کہ میں ہوں رب، اس نے جو ہے وہ خدائی کا جو ہے وہ دعویٰ کیا ہوا تھا. تو اس کا خدائی کا یہ دعویٰ جو ہے وہ، یعنی اتنا بڑا وہ سرکش تھا کہ اذهب الى فرعون انه طغى، کہ تو جا اس کی طرف کہ وہ سرکش ہو گیا ہے. اور اللہ تعالیٰ نے جو ہے وہ پیچھے کہا تھا نا کہ اے موسیٰ وَنَخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا يُوحَى، کہ میں نے تجھے اپنے کام کے لیے چن لیا ہے. تو اب جب اللہ تعالیٰ نے ان کو اپنے کام کے لیے چن لیا تو پھر اس کی تیاری کی ہے نا، تیاری کیسے کی کہ مختلف ان کو آزمائشوں سے گزارا، اور تیاری اور جو کام اللہ تعالیٰ ان سے لینا چاہتے تھے اور وہ کیا تھا کہ دعویٰ کا کام، نبوت کا کام دعویٰ کا کام ہے، تبلیغ کا کام ہے. اور آپ دیکھیں کہ نبی سے کو فوراً یہ حکم دیا گیا کہ وقت کی جو سب سے بڑی طاقت ہے آپ اس سے جا کر جو ہیں وہ آپ ٹکرائیں. اور قرآن میں ہمیں جگہ جگہ جو ہے یہ پتا چلتا ہے کہ حضرت موسیٰ علیہ السلام جو ہیں ان کو فرعون کے دربار میں جو ہے وہ بھیجا گیا. اسی طرح اگر آپ دیکھیں تو ہمیں قرآن مجید میں اور بھی جو جگہ پتہ چلتا ہے، تو وہ کہاں ہے؟ سورۃ نازیات میں آپ پڑھیں کہ اللہ تعالیٰ آیت نمبر 17 سے یہ باتیں شروع ہوتی ہیں کہ اذهب الى فرعون انه طغى، وہاں پہ بھی یہی آیت ہے. اور ساتھ ہی کہا فقل هل لك الى ان تزكى، جا کے کہنا کیا ہے کہ اس سے پوچھ کہ کیا تو تیرا تزکیہ ہو، کیا تو چاہتا ہے کہ تیرا تزکیہ کیا جائے؟ وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ، تجھے اللہ کی طرف رہنمائی دی جائے تاکہ تو ڈر جائے. فَأَرَاهُ الْآيَةَ الْكُبْرَىٰ، پھر موسیٰ علیہ السلام نے ان کو فرعون کو بڑی نشانیاں دکھائیں، پر اس نے کیا کیا؟ فَكَذَّبَ وَعَصَىٰ ثُمَّ أَدْبَرَ يَسْعَىٰ فَحَشَرَ فَنَادَىٰ فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَىٰ إِنَّ فِي ذَلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ. تو یہاں پہ بھی، پھر سورۃ اعراف میں بھی آپ پڑھ چکے، تو یہاں پہ اللہ تعالیٰ کہتے ہیں کہ میں نے جو تجھے اپنی نشانیاں دکھائیں تو حکم کیا تھا کہ اب تو فرعون کے پاس جا کے وہ سرکش ہو گیا. اور سرکشی ہے کیا؟ فرعون کی سرکشی کیا تھی کہ اس نے خدا کی خدائی کا انکار کیا اور خود خدا بن بیٹھا، ہے نا. اور دوسری اس کی بات کیا تھی، یہ بھی سرکشی ہوتی ہے، یہ بھی طغیانی ہوتی ہے کہ اللہ کے بندوں کے ساتھ حسن سلوک نہ کیا جائے، ان کو ستایا جائے، ان کو مارا جائے، ان کے حقوق العباد جو ہیں ان پورے نہ کیے جائیں. تو فرعون جو تھا وہ اپنے وقت کا بہت بڑا طاغی تھا، بہت بڑا سرکش تھا. اور آپ دیکھیں کہ اللہ تعالیٰ کا موسیٰ علیہ السلام کو فرعون کے پاس جو ہے وہ بھیجنا، کہاں وہ موسیٰ علیہ السلام جا کہاں رہے تھے؟ راستے میں تھے، گئے تھے آگ لینے اور مل گئی پیغمبری. اللہ کے دین کا، اللہ کے دین کا موسیٰ سے پوچھئے احوال. گئے تھے آگ کو پیغمبری عطا کر دی. اللہ کا دین کیا ہے؟ اللہ کے دین کا موسیٰ سے پوچھئے احوال، گئے تھے آگ کو پیغمبری عطا کر دی. اب موسیٰ علیہ السلام جو ہیں، جب اللہ تعالیٰ نے ان کو اتنی بڑی ذمہ داری سے نوازا کہ فرعون کے دربار میں جب اللہ تعالیٰ نے ان کو بھیجنا چاہا، تو اب حضرت موسیٰ علیہ السلام جو ہیں وہ اللہ تعالیٰ سے درخواست کرتے ہیں. اب یہاں پہ آپ دیکھیں کہ ایک نبی میں، ایک خدا ترس میں، ایک اسلامی لیڈر میں اور ایک دنیا پرست لیڈر میں کیا فرق ہوتا ہے. ان آیات میں آپ غور کریں، قرآن میں غور کریں کہ جو یہ نبی ہے، یوں ہی رسالت کی ذمہ داری ان کو ملی ہے تو ان کو پتا چل گیا کہ مجھے اب تبلیغ کے لیے جانا ہے، فرعون کو ڈرانا ہے، فوراً انہوں نے یہ لمبی چوڑی دعا مانگی ہے نا. انہیں احساس ہے کہ یہ ذمہ داری جو اللہ نے مجھے عطا کی ہے، جب تک اللہ تعالیٰ مجھے جو ہے وہ اعلیٰ صفات سے نواز نہ دے، میں یہ ذمہ داری ادا نہیں کر سکتا. تو ذمہ داری ادا کرنے کے لیے، بھاری ذمہ داری ادا کرنے کے لیے وہ اللہ تعالیٰ سے مدد مانگتے ہیں. اور جو دنیا پرست لیڈر ہوتا ہے، جو عام لیڈر ہوتا ہے، وہ کیا کرتا ہے کہ یوں ہی لیڈری ملتی ہے، جو ہی کرسی اس کو ملتی ہے، تو اس کے پاس جو ہے اسی کی ایک ہوس ہوتی ہے، کرسی کی ایک ہوس ہوتی ہے، اور اس کا ایک عشق ہوتا ہے، اور وہ سوچتا یہ ہے کہ اس کرسی، اس لیڈری اور اس جو بھی ذمہ داری ہے، اس کے ذریعے کیسے میں دنیا زیادہ سے زیادہ سمیٹ سکتا ہوں، دولت، منصب، فائدے، دنیا کی جو چیزیں ہیں، کیسے اس کو میں اس سے جلدی فائدہ اٹھا سکتا ہوں اور زیادہ سے زیادہ اٹھا سکتا ہوں. اور وہ اس بات کی کوئی فکر نہیں کرتا، اور وہ سوچتا بھی نہیں ہے کہ اتنی بڑی ذمہ داری ہے جس سے اللہ تعالیٰ نے مجھے جو ہے وہ نوازا ہے. وہ کانپتا نہیں ہے، وہ ڈرتا نہیں ہے، وہ روتا نہیں ہے، پریشان نہیں ہوتا. تو یہاں پہ کیا ہے کہ موسیٰ علیہ السلام نے پہلی دعا کیا کی، قال رب اشرح لی صدری، انہوں نے کہا پروردگار میرا سینہ کھول دے. کہ جو ہے وہ، جو لوگ بھی خدا ترس ہوتے ہیں، حساس ہوتے ہیں، ذمہ دار ہوتے ہیں، تو جب ان کے اوپر جو ہے وہ بھاری ذمہ داری آتی ہے اور ان کو اپنی اس بھاری ذمہ داری کا احساس ہوتا ہے، تو اس بھاری ذمہ داری کے احساس سے نا سینہ بھیجنے لگتا ہے. ایسا محسوس ہوتا ہے کہ مطلب میں اس ذمہ داری کو کیسے ادا کروں گا. ایک تردد، ایک اضطراب، ایک بے چینی کی کیفیت جو ہے وہ پیدا ہونی شروع ہو جاتی ہے قدرتی طور پر. اور اسی لیے موسیٰ علیہ السلام جو ہیں، وہ جب ان کو نبوت کی ذمہ داری ملی، فرعون کے دربار میں ان کو بھیجا گیا، تو عظیم ذمہ داری کی وجہ سے ان کے اندر بھی یہ کیفیت جو تھی وہ پیدا ہوئی کہ اتنا مشکل کام، اتنا بڑا کام میں کیسے کر سکوں گا. رب اشرح لی صدری. اور محمد صلی اللہ علیہ وسلم کو بھی اللہ تعالیٰ نے کیا خوشخبری دی تھی، الم نشرح لک صدرک ووضعنا عنک وزرک، ہے نا. تو اس کا بھی یہی مطلب ہے کہ شرح صدر سے کیا مراد ہے، سینے کو کھول دینا. اس سے مراد یہ ہے کہ سینے کی خلش اللہ تعالیٰ جو ہے وہ دور کر دیتا ہے، سینے کے اندر ہمت اور عزیمت پیدا کر دیتا ہے نا، اور دل کے اندر علم اور یقین کی، ایمان کی روشنی دے دیتا ہے. اور جب یقین، ایمان کی کیفیت سے جو ہے وہ مالا مال ہوتا ہے انسان، تو پھر کیا ہوتا ہے کہ اس کا سینہ کھلتا چلا جاتا ہے، اس کے حوصلے بلند ہوتے چلے جاتے ہیں. اور وہی شخص جو پہلے پریشان تھا، پھر تھوڑی دیر بعد وہ پہاڑوں سے ٹکرانے لگتا ہے نا. اور آپ اس بات کا اندازہ کریں کہ کبھی آپ کو ایک عام سے معمولی سے شخص کے سامنے بھی بات کرنا مشکل لگتی ہے کہ میں اس پر دعویٰ کیسے کروں، اور کبھی آپ جو ہیں وہ کوئی بہت ہی مضبوط اور بڑی ہستی اور بہت ہی عہدے اور منصب والی، اس کے سامنے بھی آپ بڑے آرام سے، بڑی اچھی طرح حق بات جو ہے آپ کہہ دیتی ہیں، ہے نا. تو اصل بات کیا ہے کہ شرح صدر ہونا ضروری ہے حق بات کے لیے، تبلیغ کے لیے شرح صدر کا ہونا ضروری ہے. سینے کا کھل جانا، سینے کا ایمان سے بھر جانا، دل کے اندر اطمینان کی کیفیت کا جو ہے وہ پیدا ہونا. تو یہاں پر جو ہے یہی بات تھی کہ موسیٰ علیہ السلام جو ہیں، انہوں نے اپنی ذات اور اپنی طاقت پر بھروسہ کرنے کی بجائے وہ اللہ تعالیٰ کی طرف متوجہ ہوئے. اور جب وہ اللہ تعالیٰ کی طرف متوجہ ہوئے تو فوراً انہوں نے اللہ تعالیٰ سے یہ دعا کی کہ اللہ تعالیٰ تو میرا سینہ کھول دے، میرے دل میں وسعت دے دے، جو نبوت کا علم ہے، جو نبوت کی ذمہ داری ہے، میں اس کو اچھے طریقے سے ادا کر سکوں. مجھے خود یاد ہے جب مجھے میرے اوپر پاکستان کی ذمہ داری آئی پورے کی، میں طالبہ تھی نظام تعلیٰ کی، تو میں اپنے بہت سے دوستوں سے پوچھ رہی تھی کہ میں نہیں کر سکتی اتنی بڑی اور اہم ذمہ داری. تو مجھے اپنی جو ہے وہ ایک ہماری دوست تھی بہت ہی اچھی تھی اور ڈاکٹر تھی، ان کا مجھے یہ مشورہ بہت ہی اچھا لگا. کہنے لگی کہ اگر تو تم اپنی ذات پر اور اپنی صلاحیتوں پر تم بھروسہ کر رہی ہو اور اپنی طاقت پر، تو واقعی تم یہ ذمہ داری ادا نہیں کر سکتی، اور اگر تمہارا بھروسہ تمہارا توکل اللہ کی ذات پر ہے پھر تم یہ ذمہ داری ادا کر سکتی ہو. تو اصل بات کیا ہے کہ کوئی بھی کام جو ہم کرنا چاہتے ہیں ہم اپنی نیت کا جائزہ لیں، اور اگر ہمیں مل جائے جو ہے وہ دوسروں کی طرف سے، افراد کی طرف سے مل جائے، تو پھر ہمیں بھروسہ اپنی ذات پر کرنے کی بجائے اللہ کی ذات پر کرنا چاہیے اور اللہ سے اپنا تعلق استوار کرنا چاہیے. تو یہاں پہ بھی یہی بات ہے کہ وہ اللہ کی طرف متوجہ ہوئے، انہوں نے اللہ کی طرف رجوع کیا اور کہا رب اشرح لی صدری، کہ اللہ اے رب میرے سینے کو کھول دے، جو اتنا بڑا کام تم آپ نے مجھے عطا کیا ہے منصب عظیم، تو اب اس کے لیے جس بڑے دل گردے کی ضرورت ہے آپ مجھے وہ عطا کر دیں. اور وہ کیا دل گردہ ہے؟ مجھے صبر دے، مجھے تحمل دے، مجھے وہ بے خوفی دے، مجھے وہ عزم عطا کر جو دراصل اس کام کے لیے درکار ہے. دوسری بات کہی ویسر لی امری، اور میرے کام کو میرے لیے آسان کر دے. مجھے موسیٰ علیہ السلام کی یہ والی دعا بھی بڑی اچھی لگتی ہے کہ اللہ کا کام کو انہوں نے اپنا کام کہا، ہے نا، امری میرا کام. اور آپ دیکھیں کہ اللہ کیا چاہتا ہے کہ اللہ کی زمین پر اللہ کے قانون کو نافذ کر دیا جائے. یہی پیغمبروں کو کام ملا تھا نا، اور محمد صلی اللہ علیہ وسلم کے جانے کے بعد یہ امت مسلمہ کو کام جو ہے وہ دیا گیا ہے، اور وہ کام کیا ہے کہ اللہ کی زمین پر اللہ کے دین کو غالب کر دیا جائے. اور کتنے مسلمان ہیں جو اس کام کو اپنا کام سمجھتے ہیں، ہے نا، کتنے مسلمان ہیں. کیونکہ اللہ کی زمین پر اللہ کا دین جو ہے آپ دیکھیں کہ زخمی ہے، آج ذلیل ہے، اور آج اللہ کی آیات کا مذاق اڑایا جاتا ہے. اور اگر ہمیں کوئی گالی دے، ہمارے ماں باپ کو دے، شوہر یا بچوں کو کوئی برا بھلا کہے، تو ہمیں کتنا تیش آتا ہے، کتنا غصہ آتا ہے. لیکن اللہ کی زمین پر اللہ کا دین جو ہے مغلوب ہے، مقہور ہے، مظلوم ہے، زخمی ہے، لیکن ہماری ایمانی غیرت کو جوش نہیں آتا نا، ہمیں افسوس نہیں ہوتا، اور ہم اللہ کے دین کے لیے وقت نہیں نکالنا چاہتے. یہ تھوڑے سے دنوں کی جو کلاس ہے وہ سوچتے ہیں کتنی جلدی نہ ختم ہو جائے، یا بیچ میں سے نہ اس کو چھوڑ دیں، یا چھٹیاں کیوں نہ ہو جائیں، ٹائم کیوں نہیں کم ہو جاتا، یا ٹیسٹ کیوں لیتے ہیں، ہے نا، کچھ پڑھنا کیوں پڑتا ہے، کتنا مشکل لگتا ہے نا. اور کتنا اچھا ہوتا کہ ایسے ہی سوتے رہتے سے رمضان کا مہینہ اور ہم سوتے رہنا، اور رمضان کا مہینہ محنت و مشقت کا مہینہ، اور بغیر محنت و مشقت کے کچھ بھی حاصل نہیں ہوتا نا. تو رمضان المبارک کا آغاز ہے، آپ کو اور مجھے، ہم سب کو، پوری امت مسلمہ کو رمضان المبارک جو ہے یہ عظیم مہینہ واقعی مبارک ہو. اور یہ عظیم مہینہ جو ہے اس میں ہم یہ جو اللہ کے دین کو اللہ کی زمین پر غالب کرنا، یہ جو میرا اور آپ کا کام ہے، ہمیں اس مہینے سے اس کے لیے طاقت حاصل کرنی چاہیے. اتنی محنت مشقت کریں کہ باقی 11 مہینے کے لیے کافی ہو. اور موسیٰ علیہ السلام کہتے ہیں یسر لی امری، یہ جو کام ہے تو مشکل، لیکن اس میرے کام کو میرے لیے آسان کر دے. تو ہمیں بھی یہ دعا کرنی چاہیے کہ یہ جو میں دین کو سیکھ رہی ہوں، میں قرآن کو سیکھ رہی ہوں، میرا جو مشن ہے کہ خود اچھا مسلمان بننا، دوسروں کو بنانا، بننے کی دعوت دینا، یہ ہے تو مشکل نہ لیکن ناممکن نہیں ہے. تو اللہ تعالیٰ تو میرے اس کام کو میرے لیے آسان کر دے. تو آپ دیکھ لیں کہ جب طلب ہوتی ہے، جب پیاس لگتی ہے، جب سچی خواہش ہوتی ہے، جب امنگیں ہوتی ہیں، جب جذبے پروان چڑھتے ہیں، تو پھر آسمان سے، فلک سے جو ہے نا، پھر اللہ تعالیٰ کی غیبی مدد بھی آتی ہے. تیسری دعا انہوں نے یہ کی واحلل عقدتم من لسانی، اور میری زبان کی گرہ جو ہے اس کو کھول دے. حلا کھول دینا نا، کھول دے. عقدہ کیا ہے؟ گرہ، عقد گرہ. کس، کون سی گرہ؟ من لسانی، میری زبان سے. تو اصل میں یہ موسیٰ علیہ السلام کا کہنا کیا تھا کہ میں بہت فصیح زبان نہیں ہوں، اور ऐसा नहीं हूं कि मैं बहुत ज्यादा जो है जैसे तकरीर की एक होती है रवानी, फसाहत और बलागत होती है, तो उनका ये कहना था कि उसमें मेरे अंदर कमी है, मेरे अंदर कमजोरी है, तो आप उसको जो है वो खत्म कर दें। तो मतलब क्या था कि खिताबत की जो सलाहियत है उसकी मेरे अंदर कमी है और नबुवत की जिम्मेदारी अदा करने के लिए तकरीर की जरूरत है, बोलने की जरूरत है, खुतबे देना, खिताबत, इसकी जरूरत है। तो आप मेरी जबान को खोल दीजिए ताकि मेरे अंदर जो झिझक है ना बोलने की, ये खत्म हो जाए। तो कहते हैं कि ये था इसका मतलब, ताकि मैं अपनी बात दूसरों को समझा सकूं। आप देखिए, आपकी जिंदगी में बहुत से मौके ऐसे आते हैं, आपको आता सब है लेकिन दूसरे को बताना आपको मुश्किल होता है। आपको ये समझ नहीं आती कि यही बात मैं दूसरी बहनों को कैसे बता दूं, अपने घर वालों को कैसे बता दूं। और अगर वही बात कोई बता रहा होता है और बता देता है, और आप कहते हैं मैं ऐसे ही एग्जैक्ट ऐसे ही चाहती थी, लेकिन इसने कितने अच्छे से बता दी ना, है ना। तो फिर क्या करना चाहिए कि अल्लाह से यही दुआ मांगनी चाहिए। अच्छा, यहाँ पर एक और बात जो है वो समझना जरूरी है कि बाज लोग ये समझते हैं कि मूसा अलैहिस्सलाम जो है उनकी जबान में जो है वो लुकनत थी, और ये बात जो है ये सही बात नहीं है। क्योंकि नबी जो है, जिस भी नबी का और पैगंबर का अल्लाह ने इंतखाब किया, तो अल्लाह ताला ने जो है हमेशा रसूल शक्लो सूरत, शख्सियत और सलाहियतों के लिहाज से बेहतरीन जो इंसान था उसका इंतखाब किया, उसका जाहिर भी अच्छा, उसका बातिन भी, ताकि निगाहें मुतासिर हों, दिल लोगों के नबी की तरफ मतवज्जो हों। ऐब के साथ अल्लाह ताला ने किसी नबी को नहीं भेजा ताकि लोगों के लिए वो एक मजहका बन जाए या एक मजाक बन जाए। तो फिर ये बात कहाँ से आ गई कि उनकी जबान में लुकनत थी? तो असल में कहते हैं ये इसराइली रवायात से हमारे हमारी तफसीर में भी ये बात ट्रांसफर हो गई। और कैसे ट्रांसफर हुई? कहते हैं कि क्योंकि वो ये फिरौन के महल में इनकी परवरिश हुई थी, तो फिरौन को एक दिन ये ख्याल आया कि ये कहीं वही बच्चा ना हो जो कि मेरी हुकूमत का तख्त उलटने वाला है। और बाद लोग कहते हैं कि उसने फिरौन की जो दाढ़ी थी ना वो ऐसे पकड़ ली थी, तो उससे उसको ख्याल आया कि कहीं ऐसा ना हो। तो उससे फिर उन्होंने बीबी आसिया ने कहा नहीं, ये तो एक बच्चा है। तो फिर एक एक में कहते हैं कि वो हीरे जवाहरात रखे गए और एक में कोयले रखे गए, तो उन्होंने कोयले को पकड़ा और मुंह में डाल लिया। तो कहते हैं कि इसकी जो सनद है वो कहीं मिलती नहीं है कि वाकई ये बात सही थी, क्योंकि और वो क्यों कहते हैं, कहते हैं कि कोयला जो है जब हाथ में कोई ले तो हाथ तो जलने लगता है, तो उसको तो इंसान फेंकता है, मुंह में नहीं डालता। तो मुंह में कैसे, उन्होंने हाथ से पकड़ा फिर मुंह में डाल लिया, है ना। तो ये ऐसा कैसे हो सकता है? और बहरहाल उनकी बात करना जो है उसमें जो कमी थी, इसमें आप सूरत ज़ुख़रुफ़ आयत 52 में देखें, ला यकादु युबीन, वहां भी पता चलता है कि ये पूरी तरह बात अपनी नहीं कर पाते थे, क्योंकि फिरौन ने एक मर्तबा इनको ये ताना दिया था हजरत मूसा अलैहिस्सलाम को कि ला यकादु युबीन, कि ये तो बात भी पूरी तरह नहीं कर सकते। इसी तरह जो है सूरत कसस में वो ये कहते हैं कि वाखी हारून हुआ अफसहु मिन्नी लिसानन फअरसिलहु मअय्या रिद्दा, के अल्लाह ताला से ये दरख्वास्त करते हैं कि ए अल्लाह ताला, ये जो मेरा भाई हारून है ना, ये मुझसे ज्यादा फसीहुल लिसान है, तो आप इसको वजीर की हैसियत से मेरे साथ कर दीजिए। क्यों? युसद्दिकुनी, ताकि वो मेरी तस्तईद करे, तस्दीक करे, इन्नी अखाफ वही युकज्जिबून, मुझे अंदेशा है कि लोग मुझे झुठलाएंगे, मुझे जो है वो झुटला देंगे। तो सूरत कसस आयत 34। फिर इसी तरह जो है सूरत शोरा जो है उसमें क्या फरमाते हैं, उसमें कहते हैं मूसा अलैहिस्सलाम, वयदीकु सदरी, मेरा सीना भींचता है, वला यंतलिकु लिसानी, और मेरी जबान चलती नहीं है, मेरी जबान में रवानी नहीं है, फअरसिल इला हारून, तो हारून के पास जो है वो पैगाम भेज। तो कुरान ही की आयतों को जमा किया जाए तो उससे क्या बात पता चलती है कि उनकी जबान कोई जोरावर नहीं थी, कोई वो बहुत बड़े खतीब नहीं थे, है ना। लेकिन इसका ये मतलब नहीं कि उनकी जबान में लुकनत थी, इसका ये मतलब नहीं कि वो उनकी जबान के अंदर जो थी लुकना थी, क्योंकि ये तफसीरी रवायात से हमारे यहाँ ये बात रवाज पा गई है, और अजीब व गरीब इसके लिए वाकया जो घड़ लिया गया है, तो हमें उसको जो है वो नहीं मानना चाहिए, क्योंकि यदे बैदा को भी वो बर्फ का नतीजा कहते थे। तो रात में जो इसराइली रवायात हैं वो क्या कहते थे यदे बैदा को, कि ये बर्फ की वजह से उनका हाथ सफेद हो गया था। वो ये नहीं मानते थे कि अल्लाह ताला की तरफ से ये मौजजा था। अब आप सोचें कि नबी को जो है वो बर्फ का मरीज करार देकर अल्लाह ताला इतने बड़े काम के लिए कैसे मुंतखब कर सकते थे? अच्छे चंगे भले आदमी की तो लोग बात ना सुने, तो बर्फ के मरीज की बात जो थे वो लोग कैसे सुनेंगे, है ना? तो वो जो पहले भी दो मौजों का जिक्र है, लाठी असा का सांप बन जाना और हाथ का चमकना, तो वो दो जो मौजे थे, जो लाठी का जो है वो सांप बनना, कहते हैं कि इस मौजे का मकसद क्या था? अल्लाह के जबर और कहर का इजहार, अल्लाह की ताकत का करिश्मा, कि अल्लाह जो है वो नबी के साथ है, और ये अल्लाह की ताकत का जो था वो इजहार था। और दूसरा जो मौजा था जो हाथ का चमकना, इसका मकसद ये था कि हदायत के रोशन रास्ते की तरफ इशारा, कि जिस तरह हाथ चमकता है ना, इसी तरह ये नबी जिस रास्ते की तरफ दावत देगा वो भी रोशन रास्ता होगा, और नबियों ने रोशन रास्ते की तरफ जो है वो दावत दी। तो इस तरह मूसा अलैहिस्सलाम जो है वो तीसरी दुआ ये करते हैं, और मेरी जबान की गिरह सुलझा दे। इससे ये बात भी जो है वो पता चलती है कि जैसे अगर हमारे अंदर खिताबत नहीं है, आज बहसियत मुसलमान हमें ये फर्ज अदा करना है, आपको अदा करना है, और हमें ये लगता है कि मैं बोल नहीं सकती, आपको लगता है मैं बोल ही नहीं सकती, मैं तो और शैतान भी क्या करता है, जहां दीन की बात होती है तो कहते नहीं नहीं सारे लोग मेरी तरफ देखेंगे, और पता नहीं मैं क्या बोलूंगी, गलत ना बोल दूं तो आप नहीं बोलती। और वैसे आप देखें कि जहां पे जरूरत नहीं होती और जहां पे शैतानी काम होते हैं वहां बोलते हैं। कैसे बोलते हैं? घर में लड़ाई हो रही है, गिबत चुगली का वक्त है ना, गुस्से के अंदर है, तो वही जबान ताड़ ताड़ जो है वो फाड़ती चली जाती है, इज्जतों को लूटती चली जाती है ना। खूब बोलता है इंसान ना, तो बोलते हैं, काम की जगह पे बोलना चाहिए, और जो बेकाम की जगह है वहां पे खामोश रहना जो है वो सीखना चाहिए। तो ये तीसरी दुआ थी। तो तीसरी दुआ उन्होंने मांगी क्यों थी? यफ़क़हू कौली, ताकि लोग मेरी बात जो है वो समझ सकें। तो मकसद ये नहीं था कि लोग कहें वाह भाई वाह क्या मुकर्रर है, जैसे आजकल भी रिवाज है ना, तो के भी वो फलां स्पीकर जो था वो इतना जबरदस्त बोला कि वाह भाई वाह। नहीं, अच्छा फिर पूछे आप कि कहा क्या था, तो कोई बात भी याद नहीं। स्पीकर बड़ा जबरदस्त था, स्पीच बड़ी धुएंदार थी, खिताबत बड़े उरूज पर थी, लेकिन हासिल क्या किया? नथिंग, कुछ भी नहीं, है ना। तो अगर ट्रेनिंग कैंप हैं, सेमिनार हैं, वर्कशॉप्स हैं और तरबियत गाहें हैं, बड़ी जबरदस्त स्पीचेस हैं, लेकिन ये कि उसका नेट गेन नहीं है, कोई हासिल नहीं है, तो इसका मतलब है कि कहीं तो कोई कमी है ना। तो असल चीज क्या है कि अल्लाह की रजा के लिए काम करना, तो फिर जो जो बहुत अच्छा मुकर्रर ना भी हो, बहुत अच्छी बात करता है लोगों के दिलों पे, बड़ा उसका असर होता है ना। तो यफ़क़हू कौली, लोग मेरी बात में सूझबूझ हासिल करें। फिर उसके बाद जो है ये तीन दुआएं जब उन्होंने मांग ली, तो चौथी दुआ भी मांगी, और वो क्या थी? वजअलनी वजीरम मिन अहली, और मेरे लिए जो है मेरे अपने कुंबे में से एक वजीर मुकर्रर कर दे। तो वजीर वजारा विज़र बोझ के लिए है ना, तो वजीर जो बोझ उठाने वाला हो, है ना, फईल के वजन पर है ये, और अहली मेरे घर वालों में से। तो इससे ये बात भी पता चलती है कि अल्लाह के दीन को फैलाने के लिए, काम के लिए जो है अल्लाह से दुआ मांगनी चाहिए कि अल्लाह ताला मुझे जो है वो मौजू आदमी दे जो मेरी इस जिम्मेदारी को अदा करने में मेरे माविन और मददगार बन सके। और अगर माविन और मददगार जो है वो मिन अहली घर वालों में से ही हो तो क्या ही अच्छा है, क्योंकि घर वाले जब साथ हो जाते हैं तो काम आसान हो जाता है। और आम तौर पर जब कोई शख्स उठता है ना अल्लाह के दीन के लिए, तो घर वाले ही सबसे ज्यादा मुखालफत करते हैं, और उनकी मुखालफत बड़ी शदीद होती है। अगर किसी को भी खानदानी असबियत मिल जाए, और खानदानी असबियत से क्या नतीजा निकलता है कि इंसान जो है फिर अल्लाह के दीन के काम के लिए उसको बड़ी मुश्किलात जो है पेश आती हैं। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखें कि उनके घर वाले ही जो थे वो उनका उनका उन्होंने घर वालों ने साथ ना दिया, है ना, और आपके चचा जो अबू लहब थे उनका घर आपके घर के बिल्कुल साथ मिला हुआ था, और बीवी वो क्या करती थी कि उम्मे जमील जो थी वो रात के वक्त और सुबह अंधेरे अंधेरे आपके घर के बाहर आपके रास्ते में कांटे बिछा देती थी, और बाज़ औक़ात कहते हैं कि दीवार से वो आपके चूल्हे पे हंडिया पकड़ी होती थी तो उसमें जो है वो गार्बेज कूड़ा करकट फेंकती थी, है ना, नुकसान पहुंचाने की वो लोग जो थे वो कोशिश करते थे। तो और अबू लहब ने तो ये बात कही थी कि जब आपने कोई सफा पर बुलाया और फिर अपने खानदान की घर वालों की एक दावत की और दीन की तरफ बुलाया, तो उसने यही कहा था ना कि तब्बा यदक, कि तेरे हाथ जो है वो तबाह हो जाए, तो अल्लाह ताला ने सूरत तब्बत जो थी सूरत लहब को नाजिल कर दिया, तब्बत यदा अभी लहब्यू अतब, है ना। तो इसलिए यहाँ पे बताया जा रहा है मेरे लिए अपने मेरे कुंबे से एक वजीर मुकर्रर कर दे, तो घर वालों से भी मामिन और मददगार मिल जाए ये दुआ करनी चाहिए, और इसके अलावा सोसाइटी में से भी। और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने तो दुआ की कि अल्लाह उमर के जरिए मेरी मदद कर, दोनों में से एक उमर के जरिए दीन इस्लाम को कुव्वत अता कर। और आज मेरी भी और आपकी भी ये जिम्मेदारी बनती है कि काम भी करें, अल्लाह से फजाहत और बलागत भी मांगे, और रब्बिश रहली सदरी भी मांगे, और इसके अलावा जो है आज फिर दीन इस्लाम को उम्र फारूक की जरूरत है रजी अल्लाह नो, अबू बकर सिद्दीक की जरूरत है, मूसा बिन नसीर, सुल्तान टीपू और महमूद गजनवी जिसने सोमनाथ के मंदिर जो थे वो ढा दिए थे, है ना। आज फिर ऐसे जर्नैलों की, ऐसे लीडरों की, ऐसे सपूतों की, ऐसे ईमान वाले नौजवानों की जरूरत है कि जो समंदरों में भी जो है ना वो अपने घोड़े जो है वो डाल दें, है ना। ये बात तो कैसे ऐसे नौजवान मिलेंगे माओं की गोदों से, जब मेरी और आपकी गोदें ऐसे नौजवान जन्म देंगी और उनकी परवरिश करेंगी और उनको तौहीद और आखिरत की लोरियां देंगी, तो फिर बात वही है कि मैं और आप कहाँ पे खड़े हैं और क्या करते हैं, क्या मांगते हैं, क्या है मेरे और आपके अंदर ना, और जो बच्चे अल्लाह ने मुझे और आपको अता किए हैं, अल्लाह ने जो नेमतें अता की हैं उनकी तैयारी कैसे करते हैं। तो असल बात क्या है कि दवा भी करना दुआ भी करना, तो वह दवा भी कर रहे हैं मूसा अलैहि सलाम और दुआ भी कर रहे हैं, तो कभी तो हम जो है वो दुआएं नहीं मांगते और कभी हम दवा नहीं करते, तो कमी है हमारे अंदर, इसलिए काम वो असरात नहीं दिखाता और वो फवायद हमें हासिल नहीं होते। और ये जो चौथी दुआ थी जो उन्होंने कहा कि मेरे अपने कुंबे से एक वजीर मुकर्रर कर दे, हारून आखी, हारून जो मेरा भाई है, अपने भाई की तरफ जो है उन्होंने इशारा किया। और बाबिल की रवायत के मुताबिक ये हजरत हारून जो थे ये मूसा अलैहिस्सलाम से 3 साल बड़े थे, तो इनको उन्होंने कहा मेरा वजीर मुकर्रर कर दीजिए। और क्यों, उशदुद बही अजरी, उशदुद बही अजरी, मजबूत कर, शीन दाल दाल, मजबूत कर दे बही इसके जरिए, किसके जरिए, हारून अलैहिस्सलाम के जरिए अजरी, मेरा हाथ जो मेरा बोझ है, जो मेरी जिम्मेदारी है, हारून अलैहिस्सलाम के जरिए से इसको जो है वो आसान कर दे। तो अजरी से मुराद क्या है, मेरी कमर, है ना, जहां पे कमरबंद बांधा जाता है, तो हमजा जारा, तो हारून अलैहिस्सलाम के जरिए इसको जो है वो मजबूत कर दे। और आप देख लीजिए कि हारून अलैहिस्सलाम जो हैं वो मूसा अलैहिस्सलाम से जो बड़े थे और 3 साल पहले कहते हैं उन्होंने वफात भी पाई, और मूसा अलैहिस्सलाम ने ये दुआ जब मांगी तो वो मिस्र में थे, तो अल्लाह ताला ने मूसा अलैहिस्सलाम की दुआ पर उनको भी नबी बना दिया और बजरिया फरिश्ता उनको मिस्र ही में इसकी इत्तला दी। और मूसा अलैहिस्सलाम को मिस्र में फिरौन की तबलीग के लिए जब रवाना किया तो उनको ये हदायत कर दी कि वो मिस्र से बाहर इनका इस्तकबाल करे, और इनके भाई ने फिर इनका जो है वो इस्तकबाल किया, इनके साथ मिल गए। तो उस दुख बही अजरी व अशरी खुफी अमरी, और इसको मेरे काम में शरीक कर दे। तो आप देखें बार बार मूसा अलैहिस्सलाम का कहना कि ए अल्लाह तेरा काम मेरा काम है, तो जब तक अल्लाह के दीन पर, अल्लाह के दीन के काम को हम अपना काम नहीं समझेंगे ना, तो फिर हम ये काम कर ही नहीं सकते, जब अपना समझें और साथ ही इखलास नियत हो। और दूसरी बात यह है कि दूसरों को शरीक करें, ये ना हो कि बस मेरा ही नाम हो। बाज लोग ये होते हैं ना, वो चाहते हैं कि दूसरा शख्स और मेरे साथ ना मिले, दूसरे को ना आ जाए, उसको पता ना चल जाए ये पॉइंट कहाँ पे है, बोलना कैसे है, काम कैसे करना, नहीं, बल्कि असल बात क्या, वह अशरीक खूफी अमरी, कि मूसा अलैहिस्सलाम ने कहा कि मेरे भाई को इस काम में मेरे साथ जो है वो शामिल कर दे। तो अब ये बात भी आप याद रखें कि इसका मतलब क्या है कि मूसा अलैहिस्सलाम जो थे वो सोबत सवाले के मुतलाशी थे, अच्छा साथी, उससे काम आसान हो जाता है ना। और आपको पता है कि जब हजरत अली रजी अल्लाह का दौर था तो बड़ा ही जो है मुंतशिर जमाना था, हालात बड़े ही मुसलमानों के खराब थे, लड़ाइयां झगड़े भी थे आपस में मुसलमानों के अंदर भी। तो किसी ने उनसे कहा हजरत अली रजी अल्लाह से कि आपका जमाना जो है वो अच्छा जमाना नहीं है ना, तो आप जो हैं वो वैसे काम नहीं कर रहे जैसे कि उम्र फारूक और अबू बकर सिद्दीक रजी अल्लाह ने कहा। तो हजरत अली रजी अल्लाह ने ये जवाब दिया कि असल बात यह है कि उनके मशीर हम थे और मेरे मशीर तुम हो। उम्र फारूक और अबू बकर सिद्दीक रजी अल्लाह के मशीर वजीर उनके साथ काम करने वाले हम थे, और अब मैं जिन लोगों के साथ काम कर रहा हूं तुम जैसे लोग हैं ना। तो जब मशीर अच्छे नहीं है, जब वजीर अच्छे नहीं है, तो फिर ऐसे हालात तो पैदा होते ही हैं, क्योंकि कोई भी शख्स तन तनहा नहीं काम कर सकता, मिलकर ही काम किया जा सकता है, मुशावरत का होना, शूरा का होना और साथ अच्छे साथी मिल जाना, तनहा कोई भी नहीं कर सकता। तो इसके लिए दुआ भी करनी चाहिए और लोगों को शामिल करना चाहिए। अच्छा, जब बहुत से लोग मिल जाएं, एक से दो हो जाएं, और दो नहीं होते वो 11 होते हैं, और वैसे भी जो है वो मुशावरत हो, कुछ लोग हो, एक क्लास हो, मिलकर काम किया जाए तो आसान हो जाता है। आप देखें कि अकेले आप होते घर में, जैसे रमजान मुबारक का महीना है तो बाज लोग सुबह जो सोते हैं सहरी खाकर 12-1 बजे वो उठते हैं, तो फिर चूल्हे से उठते हैं, बेड पे जाते हैं, बेड से उतरते हैं तो फिर चूल्हे पे जाते हैं, फिर अफ्तारी का टाइम हो जाता है ना, फिर बिस्तर पे चले जाते हैं। तो इसी में सहरी अफ्तारी में इसी में रमजान मुबारक का महीना गुजर जाता है। और जो मकसद है कि तकवा मिल सके, लअल्लकुम तत्तकून, लअल्लकुम तशकुरून, वो मकसद हासिल ही नहीं होता। तो मिलकर आसान हो जाता है, सबक का याद करना, सबक का पढ़ना, उसका समझना, उसमें बड़ी बरकत होती है। फरिश्तों का नजूल होता है, अल्लाह की रहमत हर तरफ से ढांप लेती है। तो उन्होंने जो है ये आयत नंबर 33 से लेकर 35 तक अभी उनकी अल्लाह से दरख्वास्त चल रही है, बात चल रही है। अब यहाँ पे भाई को अपने साथ मिलाने की और वजह क्या थी, कहा कई नुसबीहा का कसीरा, क्या कहा, ताकि हम खूब तेरी पाकी बयान करें। कई कई जो है ये हर्फ नासिब है, इसको कहते हैं हर्फ नासिब मजारे, ये फेल मजारे जो है उस पर फतहा दे देता है। नुसबे हा जो है ना, नुसबे हू था ये जो है ना, नुसबी हा, ये नुसबे हू था। तो कई जो है ये जो नवा ऐसे हरूफ जो मजारे को नसब देते हैं उसके आखिरी लेटर को, ये उनमें से है, नवासब मजारे में से है। कई नुसबी हा का, ताकि हम तेरी तस्वीर बयान करें। कितनी, ये नहीं कि 10 दफा 5 दफा, आजकल हम भी काउंटिंग में ही रहते हैं कि कितनी दफा ये आयत पढ़नी है, कितनी दफा ये दुआ पढ़नी है। कसीरा, कसरत से, अल्लाह को क्वांटिटी नहीं चाहिए, क्वांटिटी की बजाय क्वालिटी चाहिए। तो यहाँ पे भी, और तस्बीह जो है इसके मानी क्या है, कि अल्लाह तू पाक है, अल्लाह की तस्बीह बयान करना, अल्लाह की पाकी बयान करना, हम खूब तेरी पाकी बयान करें। और क्या था, वह नज़कुरा का कसीरा, और हम खूब तेरा जिक्र करें, खूब तेरा चर्चा करें। जब मिल जाएंगे, इकट्ठे हो जाएंगे, तो बताएंगे कि लोग पाक नहीं है, अल्लाह पाक है। फिर लोगों को बताएंगे अल्लाह एक है, तौहीद की दावत, आखिरत की दावत, रिसालत की दावत, अल्लाह के कानून की दावत। तो जिक्र की जो तीन किस्में हैं, एक जिक्र है कल्बी, एक है लिसानी, और एक जिक्र है अमली। तो हर तरह का जिक्र तेरा करेंगे मिलकर, है ना, वनस्कुरु का कसीरा, कि हम जो हैं खूब तेरा चर्चा करेंगे। तो यहां पे तस्बीह है आयत 33 में, और 34 में जिक्र है। तो इसका क्या मतलब है कि 33 आयत जो है इसमें नफी की जा रही है اللہ کے ساتھ کوئی شریک نہیں ہے، اللہ تو پاک ہے نا، اور آیت 34 جو ہے اس میں اثبات ہے کہ اللہ موجود ہے نا، سمجھ آ رہی؟ نفی اور مثبت جب دونوں مل جائیں گے تو پھر کیا ہوگا کہ پھر اللہ کے ساتھ سے ہی تعلق جو ہے وہ قائم ہو سکتا ہے. تو ضروری ہے کہ اللہ کی صفات، اللہ کے احکامات جو ہے اس کا لوگوں کو اس کے بارے میں بتایا جائے، اور جو غلط باتیں ہیں اس کو جو ہے وہ ختم کیا جائے. تو یہ دونوں چیزیں مل کر مومن کا عقیدہ اور کردار بنتا ہے. تو نفی پھر اثبات ہے. تسبیح میں 33 میں نفی ہے اور 34 آیت میں اثبات ہے. یہ اسی طرح ہے، لا الہ الا اللہ، لا نفی ہے، لا الہ نہیں کوئی معبود، الا اللہ مگر اللہ، تو اثبات ہے. یہ وہی ایک بات کا انداز ہے. اگر یہ بات آپ کو سمجھ آ گئی جو میں نے نفی اور اثبات کی کہی تو بڑی اچھی بات ہے. نہیں بھی آئی آپ اس کو چھوڑ دیں، بس اتنا یاد رکھیں کہ موسیٰ علیہ السلام نے کہا کہ میں یہ چاہتا ہوں کہ میں اور میرا بھائی مل کر اللہ تعالیٰ تیری تسبیح بیان کریں کہ تو پاک ہے، کوئی عیب نہیں ہے تیرے اندر، اور تیرا کوئی شریک نہیں ہے، اور اس کے ساتھ ہی تیری صفات، تیرے احکامات، تیرا قانون جو ہے ہم لوگوں کے اندر اس کو پھیلائیں، ہم تیرے وفادار بن جائیں. اور ساتھ ہی کہا انک کنت بنا بصیرا، کہ دعا کے ساتھ یہ بھی سفارش کی. اس کا کیا مطلب ہے؟ کہ سفارش یہ کی کہ اللہ تعالی بے شک تو ہمیشہ ہمارے حال پر نگران رہا ہے. یہ بڑی خوبصورت بات ہے. کیا مطلب ہے؟ کہ ہماری جو بھی حالت ہوتی تھی، جب ہم کمزور ہوتے تھے، جب ہمیں پریشانی ہوتی تھی، جب ہم تجھ سے درخواستیں کرتے تھے، تو ہمیشہ ہماری درخواستوں کو قبول کرتا تھا، تو ہماری درخواستیں منظور کر لیتا تھا، ہے نا؟ تو ہم پہ بہت سے احسانات کر چکا ہے، بڑے احسانات تو نے ہم پہ کیے ہیں. یہ ہے مطلب انک کنت بنا بصیرا، تو ہمیشہ ہمارے حال پر نگران رہا. تو نے ہمیشہ ہماری نگرانی کی، کیا مطلب ہے؟ ہمیشہ ہمیں دیا، ہمیشہ ضرورت کے مطابق، حالات کے مطابق تو نے ہماری مدد کی. یہ اسی طرح کا انداز ہے جیسے حضرت زکریہ علیہ السلام نے اپنی دعا کے حق میں کہا تھا، ما کنت بدعائک رب شقیا، ہے نا؟ سورۃ مریم میں آپ پڑھ چکی نا کہ جب اللہ تعالی کی دربار میں اللہ سے انہوں نے دعا کی تو یہ نہیں کہا کہ میں نے بڑے عمل کیے ہیں. اللہ تعالیٰ اتنے عمل، اتنی بندگی، اتنی عبادت، تو میری دعا قبول کر. بلکہ کیا کہا تھا تب بھی؟ کہ جب بھی میں نے تجھ سے مانگا تو مانگ کر کبھی بدبخت نہیں ہوا. تو اس سے یہ بات پتا چلتی ہے کہ جب بندہ جب اللہ سے مانگتا ہے تو اس کو اعتماد جو ہے وہ اپنے رب پر ہونا چاہیے کہ میرا رب تو بن مانگے دیتا ہے، تو بھلا مانگنے پر مجھے محروم کیوں کرے گا، ہے نا؟ تو اپنے اوپر نہیں ہونا چاہیے، اپنی صلاحیتوں پر نہیں ہونا چاہیے، اپنی عبادت پر نہیں ہونا چاہیے. تو ایسے میں پھر رب کرم کرتا ہے اور اپنے بندے کو محروم نہیں کرتا. تو یہاں پر موسیٰ علیہ السلام کا یہ کہنا کہ تو میرے حال پر، ہمارے حال پر تو نگران رہا، اس کا مطلب ہے موسیٰ علیہ السلام نے اپنا آپ اللہ کے حوالے کر دیا، اللہ کے سپرد کر دیا، کہا کہ اللہ تعالیٰ میں بھی اور میرا بھائی بھی اب تیرے سپرد ہیں، تو ہمارا نگران ہے. جب ہم تیری خاطر تکلیفیں برداشت کر رہے ہیں، تو آخر اپنے فضل و کرم سے ہمیں کیوں محروم کرے گا، کیوں نہیں نوازے گا؟ یہاں تک جو ہے پھر موسیٰ علیہ السلام کی دعا جو ہے وہ، درخواست جو ہے وہ ختم ہو جاتی ہے.